السلام عليكم ورحمة الله وبركاته. نحمده ونصلي على رسوله الكريم، أما بعد، فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم، فإن شر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة دلالة وكل دلالة في النار. أعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. ربي يسر ولا تعسر وتمم بالخير. 26واں پارہ ہے اور سورۃ الاحقاف. بسم اللہ الرحمن الرحیم. حامیم تنزیل الکتاب من اللہ العزیز الحکیم. شروع کرتی ہوں اللہ کے نام سے جو مہربان اور رحم فرمانے والا ہے. حامیم، اس کتاب کا اتارنا اللہ غالب حکمت والے کی طرف سے ہے. ہم نے آسمانوں اور زمین اور ان دونوں کے درمیان کی تمام چیزوں کو بہترین تدبیر کے ساتھ ایک ہی معین مدت کے لیے پیدا کیا، اور لوگ، کافر لوگ، جس چیز سے ڈرائے جاتے ہیں اور منہ موڑ لیتے ہیں. آپ کہہ دیجئے کہ بھلا دیکھو تو، جنہیں تم اللہ کے سوا پکارتے ہو، مجھے بھی تو دکھاؤ کہ انہوں نے زمین کا کون سا ٹکڑا بنایا ہے، یا آسمانوں میں ان کا کون سا ساجہ ہے یا کون سا حصہ ہے. اگر تم سچے ہو تو اس سے پہلے ہی کی کوئی کتاب یا کوئی علم ہی جو نقل کیا جاتا ہو میرے پاس لاؤ. اور اس سے بڑھ کر کون ہوگا گمراہ جو اللہ کے سوا ایسوں کو پکارتا ہے جو قیامت تک کس کی دعا نہ قبول کر سکیں گے، بلکہ ان کے پکارنے سے محض بے خبر ہوں. اور جب لوگوں کو جمع کیا جائے گا تو یہ ان کے دشمن ہو جائیں گے اور ان کی پرستش سے صاف انکار کر دیں گے. اور انہیں جب ہماری آیتیں واضح طور پر پڑھ کر سنائی جاتی ہیں تو منکر لوگ سچی بات کو جب کہ ان کے پاس آ پہنچی کہہ دیتے ہیں، یہ تو کھلا جادو ہے. کیا وہ یہ کہتے ہیں کہ انہیں تو اس نے خود گھڑ لیا ہے؟ آپ کہہ دیجئے کہ اگر میں اسے بنا لایا ہوں تو تم میرے لیے اللہ کی طرف سے کسی چیز کا اختیار نہیں رکھتے. تم اس قرآن کے بارے میں جو کہہ سن رہے ہو، اسے اللہ خوب جانتا ہے. میرے اور تمہارے درمیان اللہ ہی کی گواہی کافی ہے، بخشنے والا اور مہربان ہے. قل ما کنت بدءا من الرسل. آپ کہہ دیجئے کہ میں بالکل کوئی انوکھا پیغمبر نہیں، نہ مجھے یہ معلوم ہے کہ میرے ساتھ اور تمہارے ساتھ کیا کیا جائے گا. میں تو صرف اسی کی پیروی کرتا ہوں جو میری طرف وحی بھیجی جاتی ہے، اور میں تو صرف علل اعلان آگاہ کرنے والا ہوں. قل ارأيتم ان كان من عند الله وكفرتم به وشهد شاهد من بني اسرائيل. آپ کہہ دیجئے کہ اگر یہ قرآن اللہ کی طرف سے ہی ہو اور تم نے اس کو نہ مانا، اور بنی اسرائیل کا ایک گواہ اس جیسی کی گواہی بھی دے چکا اور وہ ایمان بھی لا چکا ہو اور تم نے سرکشی کی ہو، تو بے شک اللہ تعالیٰ ظالموں کو راہ راست نہیں دکھاتا. یہ ترکو نمبر ایک، اس کا عنوان ہے وہ حقیقت سے منہ موڑتے ہیں. اس رکوع میں اللہ تعالیٰ نے کچھ حقائق سے پردہ اٹھایا. پہلی بات تو کیا ہے کہ اللہ کا ہر کام حق پر مبنی ہے. کیا کیا؟ کتاب کا نزول، زمین و آسمان کی پیدائش، اور اس کے ساتھ کافروں کا حق سے منہ موڑنا. اس کے بعد قیامت کے دن کا ایک منظر سامنے آتا ہے کہ جس دن معبود اپنے پکارنے والوں کے دشمن ہو جائیں گے. اس ناطے سے چھ باتیں ہمارے سامنے آئیں. اللہ تعالیٰ کہہ رہے ہیں کہ کیا تم نے آنکھیں کھول کے دیکھا وہ ہستیاں جن کو تم اللہ کے سوا پکارتے ہو؟ دکھاؤ تو صحیح کہ انہوں نے کیا پیدا کیا ہے. کیا آسمانوں زمین کو چلے پیدا تو نہیں کیا، تو اب ان کی تدبیر یعنی ان کے کاموں کے چلانے میں ان کا کچھ حصہ ہے؟ کیا کتاب یا علم کا کوئی باقی حصہ ثبوت کے لیے پیش کر سکتے ہو؟ اور اس سے بڑھ کے ظالم کون ہوگا جو اللہ کو چھوڑ کر ان کو پکارے جو قیامت تک ان کی پکار کا جواب نہیں دے سکتے اور ان کے پکارنے سے بے خبر ہیں؟ قیامت کے دن ایسے تمام لوگ اپنے پکارنے والوں سے غافل ہو جائیں گے، اور اس کے بعد پھر دعوت حق پر جو رد عمل ہوتا ہے عموماً قوموں کا، اس سے پتہ چلا کہ انہوں نے کہا یہ جادو ہے، اور دوسری بات کہ رسول نے اس کو خود ہی گھڑ لیا ہے۔ اس کے جواب میں نبی صلی اللہ علیہ وسلم کو پانچ باتیں بتائی گئیں کہ آپ ان کا جواب کیسے دیں گے۔ نمبر ایک، اگر میں نے اس قرآن کو گھڑ لیا تو پھر اللہ کی پکڑ سے تم مجھے نہیں بچا سکتے، اور تم جو باتیں کرتے ہو اس کو اللہ بھی خوب جان رہا ہے، یعنی ان کو ڈرایا گیا۔ اور تیسری بات یہ ہے کہ میرے اور تمہارے درمیان اللہ کی گواہی کافی ہے، اور ان کو کہہ دو کہ میں کوئی پہلا رسول تو نہیں، میرے سے پہلے اور بھی رسول آئے، اور میں یہ بھی نہیں جانتا کہ کل میرے اور تمہارے ساتھ کیا ہوگا۔ یعنی یہ قیامت کا معاملہ اتنا بے رحم زمانہ ہے، وقت ہے آنے والا کہ میں خود نہیں جانتا کہ کل میرے ساتھ کیا ہوگا۔ اور اسی طرح پھر اپنی حیثیت بتائی گئی کہ میں تو حق بات کو ظاہر کرنے والا ہوں، اور جیسے بنی اسرائیل میں ایک گواہ یعنی حضرت موسیٰ علیہ السلام یا کوئی بھی شخص جو بھی اس دور میں حق بات کے لیے اٹھا، اس کی گواہی کا ذکر کیا گیا۔ ہمارے لیے اس پورے رکوع میں عمل کی بات کیا ہے؟ سب سے پہلے تو یہ کہ ہم نے اللہ کی قدرتوں کا اندازہ لگانا ہے، اپنے دل میں اس چیز کی بڑائی کو محسوس کرنا ہے، اس کتاب کو اللہ کی کتاب سمجھ کے پڑھنا ہے، حق کے خلاف حجتیں نہیں کرنی، اور ساتھ ہی ساتھ ہم نے اس سے یہ بھی چیز سیکھی کہ جب قیامت کا دن ہوگا تو بہت ساری ایسے چیزیں جن سے لوگ امید کرتے تھے کہ ہماری مدد کریں گی، وہ دشمن بھی ہو سکتی ہیں۔ لہٰذا کسی سے بھی معاملہ کرتے وقت یہ ضرور سوچنا ہے کہ کیا اس کے ساتھ معاملہ کرنے سے رب ناراض ہوگا یا خوش ہوگا۔ اس میں ایک آیت جو آئی، اور ایک چیز کہ کوئی نہیں جانتا کل کیا ہوگا، تو نبی صلی اللہ علیہ وسلم کی ایک حدیث بھی ہے کہ میں نہیں جانتا کہ کل میرے ساتھ کیا ہوگا اور تمہارے ساتھ کیا ہوگا۔ اس کے برعکس آپ دیکھیے کہ عموماً آج اللہ کے نبی صلی اللہ علیہ وسلم کے معاملے میں لوگوں کا کیا خیال ہوتا ہے کہ وہ سب کچھ جانتے ہیں، غیب کا بھی معلوم ہے اور ان کو یہ بھی معلوم ہے کل اور کل کیا ہوگا۔ تو لہٰذا ہمارا ایمان ہونا چاہیے کہ اللہ کے سوا کسی کو بھی معلوم نہیں کہ کل کیا ہوگا۔ ہم میں سے کسی کو معلوم ہے؟ کچھ نہیں پتا۔ تو اللہ سے ڈرتے ہوئے زندگی گزارنی ہے، اور اس چیز پہ رہنا ہے کہ اللہ تعالی ہمارے ساتھ، کل اگر کوئی بات بری لکھی ہے تو اپنی رحمت سے اس کو اچھی کر دے۔ اور عموماً جب ہم دعائیں مانگتے ہیں اس کی وجہ سے آنے والے دنوں کی پریشانیاں ٹلتی رہتی ہیں، حالانکہ ہمیں ان کا پتہ بھی نہیں ہوتا۔ رکو نمبر دو کو دیکھتے ہیں۔ وقال الذین کفروا للذین آمنوا، اور کافروں نے ایمان والوں کی نسبت کہا کہ اگر یہ دین بہتر ہوتا تو یہ لوگ اس کی طرف ہم سے سبقت کرنے نہ پاتے، اور چونکہ انہوں نے اس قرآن سے ہدایت نہیں پائی بس یہ کہہ دیں گے یہ تو پرانا جھوٹ ہے، اور اس سے پہلے موسیٰ علیہ السلام کی کتاب پیشوا اور احمد تھی، اور یہ کتاب ہے تصدیق کرنے والی عربی زبان میں تاکہ ظالموں کو ڈرائے اور نیک لوگوں کو بشارت ہو۔ کون لوگ؟ جن لوگوں نے کہا کہ ہمارا رب اللہ ہے پھر اس پر جمے رہے، تو ان پر نہ کوئی غم ہوگا اور نہ خوف۔ اولئک اصحاب الجنت خالدین فیہا، یہ تو اہل جنت میں جو سدا اسی میں رہیں گے، ان اعمال کے بدلے جو وہ کیا کرتے تھے۔ یہاں دیکھیے کہ استقامت کو عمل کہا گیا ہے۔ اور ہم نے انسان کو اپنے ماں باپ کے ساتھ حسن سلوک کرنے کا حکم دیا، اور اس کی ماں نے اسے تکلیف جھیل کر پیٹ میں رکھا اور تکلیف برداشت کر کے اسے جنا۔ اس کے حمل کا اور اس کے دودھ چھڑانے کا زمانہ 30 مہینے کا ہے، یہاں تک کہ جب وہ اپنی پختگی اور 40 سال کی عمر کو پہنچا تو کہنے لگا، رب اوزعنی ان اشکر نعمتک اللتی انعمت علی وعلی والدی وان اعمل صالحا ترضاہ واصلح لی فی ذریتی انی تبت الیک وإني من المسلمين. اے میرے پروردگار، مجھے توفیق دے کہ میں تیری اس نعمت کا شکریہ بجا لاؤں تو نے مجھ پر اور میرے ماں باپ پر انعام کی ہے، اور یہ کہ ایسے نیک عمل کروں جن سے تو خوش ہو جائے، اور میری اولاد کو بھی صالح بنا. میں تیری طرف رجوع کرتا ہوں اور میں مسلمانوں میں سے ہوں. اب دیکھیں کہ ایسی واحد دعا ہے، واحد نہیں یعنی ایک خاص انداز ہے کہ بچوں کے لیے بھی اور ماں باپ کے لیے بھی بہت جامع طور پہ نیک اعمال کی دعا کی گئی. ایسی دعا مانگنے والوں کو کیا ملتا ہے؟ اولئک الذین نتقبل عنہم احسن ما عملوا ونتجاوز عن سیئاتہم. یہی وہ لوگ ہیں جن کے نیک اعمال تو ہم قبول فرما لیتے ہیں مگر جن کے برے اعمال سے ہم درگزر کرتے ہیں. اور کیا چاہیے بندے کو؟ یہی تو چاہتے ہیں، ٹوٹی پھوٹی نیکیاں قبول ہو جائیں اور گناہ بڑے بڑے جو ہیں وہ معاف ہو جائیں. اور یہ کہ یہ لوگ جنتی ہیں اس سچے وعدے کے مطابق جو ان سے کیا جاتا ہے. سبحان اللہ. والذی قال لوالدیہ اف اف لکما، اور جس نے اپنے ماں باپ سے کہا کہ میں تم سے تنگ آ گیا، تم مجھ سے یہی کہتے رہو گے کہ میں مرنے کے بعد پھر زندہ کیا جاؤں گا؟ مجھ سے پہلے بھی امتیں گزر چکی ہیں اور وہ دونوں جناب باری تعالیٰ میں فریادیں کرتے ہیں اور کہتے ہیں کہ تجھے خرابی ہو، تو ایمان لیا، بے شک اللہ کا وعدہ حق ہے. وہ جواب دیتا ہے کہ یہ تو صرف اگلے لوگوں کے افسانے ہیں. اولئک الذین حق علیہم القول فی امم قد خلت من قبلہم. یہ وہ لوگ ہیں جن پر اللہ کے عذاب کا وعدہ ثابت ہو گیا ان جنات اور انسانوں کے گروہوں میں سے جو ان سے پہلے گزر چکے ہیں. یقیناً یہ نقصان پانے والے تھے اور ہر ایک کو اپنے اپنے اعمال کے مطابق درجے ملیں گے تاکہ انہیں ان کے اعمال کے پورے پورے بدلے دے اور ان پر ظلم نہ کیا جائے. وَيَوْمَ يُعْرَضُ الَّذِينَ كَفَرُوا عَلَى النَّارِ، اور جس دن کافر جہنم کے سرے پر لائے جائیں گے اور کہا جائے گا تم نے اپنی نیکیاں دنیا کی زندگی ہی میں برباد کر دیں اور ان سے فائدے اٹھا چکے، بس آج تمہیں ذلت کے عذاب کی سزا دی جائے گی اس باعث کہ تم زمین میں ناحق تکبر کیا کرتے تھے اور اس باعث بھی کہ تم حکم عدلی کیا کرتے تھے. یہ تھا رکوع نمبر دو. اس کا عنوان کیا ہے؟ والدین، میری جنت، میری دوزخ. اور یہی ہے آج کی کتاب ہماری، والدین، میری جنت اور میری دوزخ. اور یہ نام کیوں ہے کہ ایک دفعہ ایک صحابی نے اللہ کے نبی صلی اللہ علیہ وسلم سے آ کے پوچھا تھا کہ میرے ماں باپ کی کیا مقام ہے میری زندگی میں، تو آپ نے یہی بات فرمایا تھا کہ ہما جنتک اور نارکم، یعنی یا تو تمہاری جنت ہے یا تمہاری جہنم ہے. خوش کر لو گے، راضی کر لو گے تو جنت مل جائے گی، ناراض کر لو گے، ان کا حق نہیں دو گے تو پھر جہنم ملے گی. اس پورے رکوع میں ہم نے بہت ساری چیزیں دیکھیں. سب سے پہلے ہم نے عقائد کے اعتبار سے کچھ مختلف رویے دیکھے. ایمان والے، ان کے متعلق کیا ہے کہ جب ان سے یہ کہا جاتا ہے کہ اس کتاب پہ عمل کرو، کتاب کو مانو، تو اس کی وجہ سے وہ لوگ اس کو مان لیتے ہیں، اور جو ہدایت نہیں پانا چاہتے وہ کہتے ہیں کہ یہ تو ایک پرانا جھوٹ ہے، یعنی اس کو ماننے کا کوئی فائدہ نہیں. اللہ تعالیٰ نے حضرت موسیٰ علیہ السلام کی کتاب یعنی تورات کا حوالہ دیا کہ دیکھو اس کے ساتھ بھی لوگوں نے عموماً ایسا ہی رویہ اختیار کیا، اور یہ کتاب ظالموں کو راہ نہیں دکھاتی. پھر اسی کے بعد دو مختلف انجام بتائے. نیک کام کرنے والے جنتوں میں جائیں گے، انہوں نے کہا کہ ہمارا رب اللہ ہے، پھر اس پہ جم گئے. ایسے لوگوں کے لیے کوئی غم اور خوف نہیں ہوگا اور اپنے اعمال کے بدلے میں جنت میں جائیں گے. اور پھر اس کے بعد انسان کو کچھ ہدایات کیں اس کے والدین کے بارے میں. پہلی بات کیا تھی؟ کہ اس کی ماں نے اس کو پیٹ میں مشقت سے رکھا، پھر پیدائش مشقت سے ہوئی، پھر اس کے حمل اور دودھ چھڑانے میں 30 مہینے لگ گئے. 30 کیسے؟ और तीन तकलीफें कैसी? अब देखिए कि एक माँ के बच्चे को पैदा करने के जो मरहले होते हैं उसमें यही तीन मरहले हैं। एक, उसको 9 महीने पेट में रखना, हर दिन एक नई तकलीफ के साथ माँ को मिलता है। फिर उसके बाद डिलीवरी, उससे दूसरा मरहला जो उसे कई गुना से सख्त है, और उसके बाद तवालत के एतबार से लंबा अरसा दूध पिलाने का 2 साल। ये अपनी जगह एक तकलीफ दे अमर हो सकता है। तो अगर गौर करके देखा जाए कि एक माँ ने जितनी भी तकलीफ अपने बच्चे के लिए सही, अल्लाह ताला ने इसीलिए माँ को बाप से 3 दर्जे ज्यादा बढ़ा दिया। जहाँ 3 तकलीफों का जिक्र है, वहाँ 3 दर्जों का जिक्र है। हम अमूमन इस चीज़ पे उलझते हैं कि इस्लाम ने मर्द को हक ज्यादा दिया और उसको विरासत में ज्यादा दिया और इस तरह की बातें, लेकिन आप देखिए कि जब एक मर्द एक औरत को ब्याह के लाता है तो मर्द पैसा खर्च करता है, उसकी तरफ से माल लगता है, हक मेहर है, घर की सामान आता है, तो उसके नतीजे में बीवी से कहा कि तुम इसकी इताअत करो, तुम इसकी सुनो, क्योंकि वो डोमिनेंट है, उसने ज्यादा दिया है। लेकिन जो ही वो बीवी उसके बच्चे की माँ बनती है तो उसकी हैसियत 3 गुना बढ़ जाती है। इससे क्या पता चला कि इस्लाम कितना इंसाफ करता है, जहाँ जिसकी कुर्बानी ज्यादा है उतनी ही उसके साथ मामला बेहतर है। फिर इसके बाद आगे बताया कि माँ बाप के साथ रवैये करने की, नेक सलूक करने की बातें, कि वो लोग जो रब को मानते हैं वो अपने माँ बाप के लिए दुआ करते हैं कि अल्लाह मुझे भी तेरी नेमतों के शुक्राने की तौफीक दे जो तूने मुझ पे की और मेरे माँ बाप पे की। दूसरी चीज़ वो मांगते हैं कि अल्लाह मुझे ऐसे अमल करने की तौफीक दे जिनसे तू राज़ी हो। और तीसरी दुआ मांगी गई कि अल्लाह मेरी औलाद को भी नेक बना दे और मैं तौबा करता हूँ और मुसलमानों में से हूँ। अल्लाह ताला कहते हैं ऐसे लोगों की दुआएं हम कबूल कर लेते हैं, उनके गुनाहों को माफ़ कर देते हैं और उनको जन्नत में दाखिल करेंगे। अगर आप देखें तो ये दुआ जो है ये बड़ी खूबसूरत दुआ है, और यहाँ ख़ास तौर पे क्या है, वबलगा अरबईन सना, 40 साल की उम्र के बाद ये दुआ मांगनी है और ज़रूर मांगनी है। इसीलिए हमारे सलफ असलाफ की ये आदत रही है कि 40 साल की उम्र के बाद इस दुआ को अपना वजीफा बना लिया करते थे, यानी जिसको कहते हैं कि फिर इसको वाकई अपने लिए एक लाजिम कर लेते थे कि हमने ये पढ़नी है। और देखें तो 40 साल की उम्र जो है ना, ये इंसान की अकल की, उसके जिस्मानी ताकतों की, हर चीज़ की पीक होती है। इसके बाद इंसान के अंदर फहम फरासत ज़्यादा होने लगता है। हर नबी को नबूवत 40 साल की उम्र में मिली। अब इंसान जब 40 साल का होता है तो अमूमन देखिए कि वो खुद भी बुढ़ापे की तरफ माइल होता है। ऐसे वक्त में माँ बाप की कदर ज़्यादा आती है, उनकी कमजोरियों का एहसास ज्यादा होता है और मालूम होता है कि वाकई उन्होंने हमारे लिए बहुत सारी मुश्किलात सही। तो लिहाजा इंसान दिल से ये दुआ करने लगता है, जिस तरह सूरह बनी इसराइल की दुआ रब रहम हुमा कमा रब यानी सगीरा खूबसूरत है, इसी तरह ये दुआ भी बड़ी प्यारी है और हम सबको इसको पढ़ना चाहिए। और आप देखेंगे कि जब आप ये दुआ पढ़ेंगे ना तो आपकी औलाद भी आपकी फरमा बरदार हो जाएगी। वो दुआ सिर्फ माँ बाप के लिए, इसमें बच्चे भी आते लगते हैं, और माँ बाप और बच्चों को अल्लाह ताला ने एक जगह जोड़ के बता दिया कि आज तुम अपने माँ बाप के लिए दुआ करो, कल तुम्हारे बच्चे तुम्हारे लिए दुआ करेंगे। और जितना इंसान इस मामले पे गौर करता है माँ बाप की कदर और उनकी अहमियत बढ़ने लगती है। लेकिन अफसोस के साथ कहूँगी कि आज की इस मुआशरे के बेरहम असूलों ने औलादों के दिल से माँ बाप की मोहब्बत कम कर दी, ख़त्म नहीं भी की, कम ज़रूर की, या इजहार को कुछ और रंग दे दिया, और उनके दिल में माँ बाप के लिए वो दुआएं करने की तड़प नहीं रही। मैं देखती हूँ, यानी गौर करती हूँ, शायद गलत भी हो ये बात, कि इसकी एक वजह भी है। मतलब आप देखिए कि जैसे आप देख पीछे पढ़ते हैं कि भाई अगर वो बूढ़े हों तो तुम उनके आगे झुक जाओ और इस तरह करो। आज का मामला शायद ये है कि माँ बाप बूढ़े दिखते ही नहीं है, क्या ख्याल है? पहले कमजोरियां, बाल सफेद, वो कहते मेरे सफेद बालों की लाज रख लो, अब बाल सफेद ही नहीं होते। पहले चेहरे की झुर्रियां बच्चों के दिल में, माँ बाप बच्चों के दिल नरम करती थी, अब एंटी रिंकल क्रीम्स। और नहीं दिखते आज के माँ बाप बूढ़े, इसलिए माँ बाप की वो बच्चे खिदमत, वो सोचते हैं ये ठीक ठाक है, ये सब ठीक है, पहले मामले फर्क थे। और अगर हम अपने बच्चों से अपनी यानी करवाना चाहते हैं तो हमें नज़र आना चाहिए कि हम अब कमज़ोर हैं। बस माँ बाप जो है वो ओवर कॉन्फिडेंट होते हुए ये कहते हैं कि हम तो किसी के हाथ का पानी नहीं पियेंगे और हमें किसी की खिदमत की ज़रूरत नहीं। मैं आप सबको नसीहत करूँगी, ये जुमला अगर आप बोलते हैं तो इसको अपनी ज़िंदगी से निकाल दें। आप अपनी औलाद को नेकी के मौके से महरूम कर रहे हैं। अमल क्या होना चाहिए कि आप पानी भी पीना है तो बच्चे से पिलवाइए, मुझे पानी दो। शुरू में आप देंगे, बाद में बच्चे को आदत हो जाएगी, आपको देखते ही आपके लिए पानी लेगा। अगर कहीं जा रहे हैं अपना बैग खुद ना पकड़ें, अपने जवान बच्चों से कहें। क्या आज तसव्वुर है यंग बेटी हैं आपके लिए बड़ी चीज़, आपकी बोझल कोई हैवी चीज़ है, कोई बैग है, सामान है, वो पकड़ें। आज के दौर में ऐसा लगता है, यानी आज के दौर में बार बार शायद इसलिए बोलती हूँ कि हम देख ही रहे, लेकिन शायद पहले ऐसा नहीं था कि अमूमन माँ बाप के दिल में जज्बे इस चीज़ के ज़्यादा हैं कि हमने बच्चों की खिदमत करनी है, हमने इनकी मदद करनी है, हमने इनका ख्याल करना है, और देखो ये तो कमज़ोर जान है। और फिर वो बात है कि जो बच्चे सिर्फ सीरियल पे और कैंडीज पे जीतते हैं वो बोझ उठा भी कितना सकते हैं, तो नतीजा क्या होता है कि हम उनको बिल्कुल ही नकारा कर देते हैं। ज़िंदगी गुजारने के असूल बिल्कुल इससे मुख्तलिफ होने चाहिए। खाने में अंदर ताकत, सेहत, मजबूती, और कभी बच्चों को तन आसान न बनाएं। हमने जब जितना बच्चों को आसाइशें दी, जितना उनको नरम गद्दों पे सुलाया, उनको गर्मी सर्दी से बचाया, उतने वो नरम हो गए, सुस्त तबाह हो गए, और नतीजा क्या हुआ कि वो अब खुद भी अगर अपना बोझ उठा लेते हैं तो ये भी काफ़ी है। तो लिहाजा ये किताब इंशाल्लाह आपको फ़ायदा देगी इस बारे में। और इसके बाद फिर एक किरदार सामने रखा, वो क्या है कि जिसने अपने माँ बाप के हक में बुरा कहा। उफ, तंग कर दिया तुमने मुझे, सुना कभी ये जुमला या बोला? जब माँ बाप डराते हैं तो कहता है कि क्या तुम ये समझते हो मैं मरने के बाद उठाया जाऊंगा, और देखो आज तक जो मरे हैं वो तो कभी नहीं उठे, मैं कैसे उठूंगा, और ये तो सब एक झूठी बातें हैं। अल्लाह ताला फरमाते हैं कि ऐसे औलाद, पीछे आपने देखा कि सूरत बनी इसराइल में क्या कहा गया था कि उफ ना कहो, और यहां उस किरदार का लफ्ज उफ करके पेश कर दिया। अपना जायजा लेके देखते हैं कि अगर हमारे पास हमारे माँ बाप हैं, हमारी नानियां, दादियां, सास ससुर, क्या हमारी जुबान से उनके लिए उफ तो नहीं निकलता? क्या मुसीबत है, क्या मुश्किल में डाल दिया, क्या है उफ? उफ तो उर्दू का लफ्ज है ना, उर्दू में भी नहीं हम बोलते, इंग्लिश में अमूमन बच्चे जो एक जुमला बोलते हैं, एक लफ्ज बोलते हैं, वो क्या है? मुख्तलिफ चीज़ें होती हैं ना, मुख्तलिफ जुबानों में मुख्तलिफ कल्चर होते हैं। मुझे ऐसा लगता है कि देखने के अंदाज में, खड़े होने के अंदाज में, बात करने के अंदाज में, बच्चे आम बातें कर रहे होते हैं, आम तरीके, लेकिन ऐसे लगता है जैसे लड़ रहे हैं, ऐसे लगता है कि जैसे बेदबी कर रहे हैं, गुस्ताखी कर रहे हैं, वो रंग नहीं दिखता कि जिसको देख के दिल में आ जाए कि वाह कितने प्यारे बच्चे हैं, कितनी अच्छी बात करते हैं। शाउट करना, ऊंची आवाज से बोलना, मम्मी, मुझे तो ये भी गुस्ताखी लगती, कोई यहाँ बैठे हैं और बच्चा वहाँ है और दूर से माँ को आवाज़ देता है, पानी दे दो, ये कर दो। ये तरबियत के अंदर ये चीज़ें होनी चाहिए। बच्चों के साथ उनके अखलाक और उनके अदब को कैसे बेहतर किया जाए और उनको बात करनी कैसे सिखाई जाए, और ये चीज़ें इंशाल्लाह जब हम ही उनको सिखाएंगे, कोई दूसरा तो नहीं सिखा सकता, क्योंकि बाकी चीज़ें भी हमने उनको सिखाई। फिर इसी तरह आप देखिए कि आखिर रुकू में दो तरह के मुख्तलिफ इंजाम दिखाए गए। एक वो है रब को मानने वाला, उसका इंजाम क्या है? तीन बातें हैं, अल्लाह ताला बेहतरीन अमाल को कबूल करते हैं, बुराइयों से दरगुजर, और जन्नती लोगों में शामिल होने का वादा, और वो लोग जो इससे मुंह फेरते हैं उनके लिए अजाब का फैसला चश्मा हो चुका, जिन्नों और इंसानों के ग्रोहों में शामिल होंगे और ये नुकसान पाने वाले हैं। और आखिर में क़यामत वाले दिन काफिरों से कह दिया जाएगा कि तुम दुनिया की नेमतें पा चुके, जो तुम्हारे हिस्से की थी, जो तुमने लेनी थी वो अब तुम ले चुके, आज तुम्हारे लिए यहाँ कुछ भी नहीं, जो तकब्बुर किया, जो नाफरमानियाँ की, वो सब कुछ तुम्हारा चला गया। हमारे लिए अपने इस रुकू में से अमल की बात यही है कि हमने अपने माँ बाप से ताहयात हुस्न सलूक करना है। बाज़ दफ़ा हम कुछ ख़ास मखसूस दिनों में करके तो मुतमईन हो जाते हैं, हाँ मैंने हक अदा कर दिया। नहीं, एक दफ़ा इब्ने उमर ने रज़ी अल्लाह अन्हों ने किसी को देखा बेटे ने माँ को कंधों पे उठा के तवाफ कराया, हज कराया, तो कहने लगा आके कि क्या मैंने इसका हक अदा कर दिए, यानी मैं मुतमईन हो जाऊं। तो आपने फरमाया कि नहीं, अभी तो तूने उस दर्द का भी हक अदा नहीं किया जो तेरी माँ ने तेरे लिए सखा। तो वाकई हकीकत ये है। अच्छा, अब जब मैंने ये बात कही तो फिर एक और दिल में बात आ गई कि माँ ने तुम्हारे लिए दर्द सहे थे। वस्कुर अखा आद, और आद के भाई को याद करो जबकि उसने अपनी कौम को अहकाफ में डराया, और यकीनन इससे पहले भी डराने वाले गुजर चुके हैं और इसके बाद भी, ये कि तुम सिवाय अल्लाह के और किसी की इबादत न करो, बेशक तुम पर बड़े दिन के अजाब से खौफ खाता हूँ। कौम ने जवाब दिया कि आप हमारे पास इसलिए आए हैं कि हमें अपने माबूदों की परस्तिश से बाज रखें, बस अगर आप सच्चे हैं तो जिस अजाब का आप वादा करते हैं इसे हम पर ला डालें। हजरत हूद ने कहा अलैहिस्सलाम, इल्म तो इसका अल्लाह ही के पास है, मैं तो जो पैगाम देकर भेजा गया था वो तुम्हें पहुंचा रहा हूँ, लेकिन मैं देखता हूँ कि तुम लोग नादानी कर रहे हो। फिर जब उन्होंने अजाब को बसूरत बादल देखा अपनी वादियों की तरफ आते हुए, तो कहने लगे, ये इब्राहिम, ये अबर हम पर बरसने वाला है। नहीं, बल्कि दरअसल ये अबर वो अजाब है जिसकी तुम जल्दी कर रहे थे। ये हवा है दर्दनाक अजाब की जो अपने रब के हुक्म से हर उस चीज़ को हलाक कर देगी, बस वो ऐसे हो जाएंगे जैसे के बुझे हुए, यानी बस वो ऐसे हो गए कि बजूस इनके मकानात के और कुछ दिखाई न देता था। गुनाहगारों के गिरोह को हम यूं ही सजा देते हैं, और बिल यकीन हमने कौम आद को वो कुदरतें दे थीं जो तुम्हें तो दिए ही नहीं, और हमने इन्हें कान, आंखें और दिल दे रखे थे, लेकिन इनके कानों और आंखों और दिलों ने इनको कुछ नफ़ा पहुंचाया ही नहीं, जबकि वो अल्लाह की आयतों का इनकार करने लगे और जिस चीज़ का वो मजाक उड़ाया करते थे वही चीज़ उन पर आ पलटी। ये तरकू नंबर 3, इसका उनवान क्या है, बांच हवा। अकीम कहते हैं बांच, यानी जिससे आगे कुछ भी ना हो। कौम आद की बांच हवा से उम्मीदें। कौम आद का जिक्र हुआ इस नाते से, हजरत हूद अलैहिस्सलाम ने अपनी बस्ती अहकाफ में गए, लोगों को डराया, आगाह किया, दावत क्या थी, अल्लाह की बंदगी करो, बड़े दिन के अजाब से डर जाओ। कौम ने जवाब दिया, क्या तुम इसलिए आए हो कि हमारे माबूदों से हमें फेर दो, फिर ले आओ जो अजाब लाते हो। यानी तौहीद की दावत को लोग न जाने क्यों अपने बुजुर्गों की बेइज्जती और उनकी बेहुर्मती के बराबर समझने लगते हैं। हालांकि आप देखिए कि किसी नबी ने आके ये नहीं कहा कि ला इलाहा इल्लल्लाह और इसके बाद ये है कि अपने बुजुर्गों की बातें छोड़ दो। नहीं, सिर्फ तकलमा क्या होता था, ला इलाहा इल्लल्लाह, खत्म। लेकिन वो लोग खुद ही इससे आगे अपने आप को और से और महसूस करने लगते थे। फिर इसके बाद अल्लाह ताला ने हजरत हूद अलैहिस्सलाम का जवाब बताया। उन्होंने कहा कि अजाब मांगते हो वो तो अल्लाह ही लाएगा, मैं तो पैगाम पहुंचाने वाला हूँ और तुम जहालत बरत रहे हो। और फिर आखिर रुकू तक कौम आद का अंजाम, अल्लाह ताला ने अजाब को भेजा, बादल समझा इन्होंने, जब उसके नीचे चले गए तो अजाब, आग बरसी उसमें से, हवा का तूफान इन पर आया और ऐसे हो गए थे कि अपनी जगहों में रहने के सिवा इनको कुछ दिखता ही नहीं था, यानी ये उड़ गए, उड़ाए गए, तेज आंधी, थंडर स्टॉर्म जैसे आप कह लें, कि ये अपनी व उन बस्तियों में इस तरह हो गए थे कि जैसे ये बसते ही ना थे। हालांकि अल्लाह ताला कह रहे हैं हमने इनको कान, आंखें और दिल दिए थे मगर वो इनके काम नहीं आए। अगर हम इस पूरे रुकू पे गौर करें ना, तो एक चीज बहुत वाज़े तौर पे समझ आती है, और वो क्या है, आंखों, कानों और दिल का सही इस्तेमाल ना करना। और ये बहुत कौमों की जहालत होती है कि अल्लाह की दी हुई नेमतों को ऐसे कामों में उलझा देना कि जिससे इंसान की सोचने और समझने की ताकत जो है वही ख़त्म होने लगे। तो लिहाजा ज़रूरत किस बात की है कि इंसान इन चीज़ों को इस्तेमाल करे اور اللہ کے دیے ہوئے دل سے اس کائنات پر غور کرے، آنکھوں سے حق کو دیکھے، کانوں سے حق کو سنے، اور اپنے آپ کو کبھی بھی اللہ کے عذابوں سے محفوظ نہیں محسوس کرنا، اس چیز کا فخر نہیں کرنا کہ ہم پہ آج تک عذاب نہیں آیا تو پھر آگے بھی نہیں آئے گا، اور بڑوں کا نام لے کے گناہ کی طرف مائل نہیں ہونا۔